والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. ہمارے پیارے نبی مکی مدنی صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان برکت نشان ہے، جو مجھ پر روز جمعہ درود شریف پڑھے گا میں قیامت کے دن اس کی شفاعت کروں گا. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد وعلى آلہ وصحبہ وبارک وسلم صلاۃ وسلام علیک یا سیدی یا رسول اللہ. حضرت سیدنا موسیٰ کلیم اللہ علی نبینا والی صلاۃ السلام ایک دن ایک ایسی لاش کے پاس سے گزرے جس کے پیٹ کو درندوں نے پھاڑ کر اس کا گوشت نوچ لیا تھا. موسیٰ علیہ السلام اسے پہچان گئے اور اللہ کریم کی بارگاہ میں عرض کی کہ یا اللہ، یہ تو تیرا اطاعت گزار بندہ تھا، نیک تھا، یہ تو یہ میں کیا دیکھ رہا ہوں؟ اللہ تعالی نے حضرت موسیٰ علیہ السلام کی طرف وحی بھیجی، اے موسیٰ علیہ السلام، اس شخص نے مجھ سے ایسے مرتبے کی دعا کی جس تک یہ اعمال کے ذریعے نہیں پہنچ سکا. میں نے اسے اس تکلیف میں مبتلا کر دیا تاکہ اس درجے تک پہنچ جائے. میرے میٹھے میٹھے اور پیارے پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، اللہ تعالی قرآن پاک میں ارشاد فرماتا ہے وقال ربكم ادعوني استجب لكم، ترجمہ، اور تمہارے رب نے فرمایا مجھ سے دعا کرو میں قبول کروں گا. تو دعا عبادت ہے، بلکہ علماء نے یہاں تک لکھا کہ دعا عبادت کا مغز ہے. تو ظاہر ہے کوئی بھی عمل ہوگا اس کے کچھ آداب ہیں. ہم اولاً دعا کرتے نہیں، اور دعا کرتے ہیں تو ہمیں علم نہیں کہ اس کے آداب کیا ہیں. تو دعا کی اہمیت ظاہر قرآن پاک سے ظاہر ہوئی کہ قرآن پاک میں اللہ تعالیٰ نے ارشاد فرمایا سے مجھ سے دعا کرو میں دعا قبول کروں گا. ہمیں اللہ پاک سے کیا، کن الفاظ سے اور کس طرح مانگنا چاہیے، اس کی اہمیت کا اندازہ اس حدیث پاک سے بھی لگائیے کہ سیدنا انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایک مرتبہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم ایک ایسے شخص کے پاس تشریف لے گئے عیادت کے لیے جو بہت کمزور ہو چکا تھا. پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے اس سے فرمایا کہ کیا تم اللہ پاک سے کوئی دعا کرتے تھے؟ اس نے عرض کی جی ہاں. میں یہ دعا کرتا تھا کہ اے اللہ اگر تو مجھے آخرت میں کوئی سزا دینے والا ہے تو وہ دنیا میں ہی دے دے. نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا سبحان اللہ, تم اسے برداشت کرنے کی طاقت نہیں رکھتے, تم یوں کیوں نہیں کہتے کہ اے ہمارے رب ہمیں دنیا اور آخرت میں بھلائی عطا فرما اور ہمیں دوزخ کے عذاب سے بچا. پھر نبی پاک علیہ الصلوۃ والسلام نے اس کے لیے دعا کی, اللہ تعالیٰ نے اس کو شفا عطا فرمائی. تو یہ انداز کہ ہمیں کیا مانگنا ہے, کن الفاظ سے مانگنا ہے, اس کا اندازہ اس حدیث پاک سے لگایا جا سکتا ہے. تو ہمارا پیارا پروردگار عز و جل بڑا کریم ہے, مانگنے والوں سے خوش ہوتا ہے اور نہ مانگنے والوں پر غضب فرماتا ہے. لہذا ہمیں چاہیے کہ اللہ کریم سے اپنی حاجات اور خیر یہ طلب کرتے رہیں, اور اللہ پاک سے خیر طلب کرنے کو دعا کہتے ہیں. اور دعا کے متعلق حدیث پاک سنیے کہ دعا عبادت کا مغز ہے. اور اس کے علاوہ بھی ایک بڑی پیاری بات آپ کو عرض کریں کہ ہمارا عقیدہ ہے کہ اللہ تعالی ہمارا مالک ہے, ہمارا خالق ہے, رازق ہے, وہ رب العالمین ہے, ارحم الراحمین ہے, احکم الحاکمین ہے, مالک الملک ہے. تمام عزتیں, تمام عظمتیں, تمام قدرتیں, تمام خزانے, تمام ملکیتیں اسی کے پاس ہیں. ساری مخلوق اس کی بارگاہ کی محتاج اور اسی کے دربار میں سوالی ہے, جبکہ وہ عظمت والا خدا بے نیاز ہے, غنی ہے, بے پرواہ, تمام حاجتوں سے پاک ہے. ہاں وہ جواد و کریم ہے, بخششیں فرماتا ہے, جود و کرم کے دریا بہاتا ہے, ایک ایک فرد مخلوق کو اربوں خزانے عطا کر دے تب بھی اس کے خزانوں میں سوئی کی نوک کے برابر بھی کمی نہیں ہوگی. وہ کسی کو کچھ عطا نہ کرے تو کوئی اسے چھین نہیں سکتا, وہ کسی کو دینا چاہے تو کوئی روک نہیں سکتا, اور وہ کسی کو روک لے تو کوئی لے نہیں سکتا ہے. اب یہ بندے کا اعتقاد ہوتا ہے, بندہ جو مانگنے والا ہے یہ اس کا اعتقاد ہوتا ہے کہ وہ اپنے رب سے کتنا کم ہی اعتقاد رکھتا ہے. بعض اوقات تو یہی ہوتا ہے نا کہ دعا قبول نہیں ہوئی تو مطلب گلے شکوے شروع ہو جاتے ہیں. بلکہ وہ مشہور واقعہ کئی مرتبہ میں عرض کر چکا ہوں اس موقع کی مناسبت سے, کیونکہ ظاہر ہے ہر بار نئے نئے لوگ بھی ہوتے ہیں, کہ اعتقاد مضبوط ہو, ڈھل مل یقین, یار پتہ نہیں قبول ہوگا کہ نہیں ہوگا, کیا کروں یار. ایسا نہیں, ایک شخص کے بارے میں ملتا ہے کہ اس کو رات کو نیند نہیں آ رہی تھی اور بڑی بے چینی کے ساتھ وہ کروٹیں بدل رہا تھا, کوشش کی سونے کی, نیند نہیں آئی. آخر کار اٹھا, اپنے کپڑے تبدیل کیے, گاڑی نکالی اور لانگ ڈرائیو کرتے ہوئے چل پڑا. یہ کافی دور کچھ ویرانے سا مقام تھا, وہاں اس کو ایک مسجد نظر آئی. وہ سوچنے لگا کہ چلو یار مسجد میں جا کر کچھ عبادت کرتے ہیں, نماز وغیرہ پڑھتے ہیں, کچھ سکون مل جائے گا. جیسے ہی مسجد میں داخل ہوا تو دیکھا کہ مسجد کے ہال کے اندر ایک شخص دعا مانگ رہا تھا, رو رہا تھا. بڑا حیران ہوا کہ اتنے ویرانے میں اتنی رات گئی, یہ کیا ہو گیا اس کو. جب قریب گیا تو وہ کافی روتے روتے اس نے دعا کی. جب فارغ ہوا تو اس سے ملا کا خیریت, آپ اتنا کیوں رو رہے ہیں؟ کہنے لگا میری بیوی کا آپریشن ہے, صبح اسپتال میں داخل تو کرایا ہوں, میرے پاس رقم نہیں ہے. میں دعا کر رہا تھا کہ اللہ تعالیٰ کو سبب بنا دے, مجھے رقم مل جائے تاکہ میں آسانی ہو جائے گی میرے لیے. تو شخص نے کہا کتنا خرچہ ہے؟ کہنے لگا کہ 10,000 روپے. اس شخص نے جیب سے پرس نکالا, 10,000 روپے گنے اور اس کو دے دیے. کہتا ہے جیسے ہی اس کو 10,000 روپے دیے میرے دل میں بڑا سکون ہو گیا, और सोचने लगा कि शायद इसी काम के लिए मुझे यहां भेजा गया है। मैंने फिर अपनी जेब में हाथ डाला, अपने पर्स से मैंने कार्ड निकाला और कार्ड निकालकर उस शख्स को देते हुए कहा कि ये कार्ड रख लो, आइंदा भी जब तुम्हें जरूरत हो तो मेरे पास आ जाना। कहा उस शख्स ने 10,000 तो रख लिए, कार्ड वापस कर दिए, कार्ड नहीं चाहिए। कहा कार्ड रख लो, जब भी जरूरत हो मेरे पास आ जाना। कहा मुझे कार्ड की जरूरत नहीं, मेरे पास और पता है। कहा मैं बड़ा हैरान हुआ कि जब तुम्हारे पास कोई और है तो फिर रो क्यों रहे हो। तो बड़ी हैरानगी से पूछा कि तेरे पास किसका पता है। कहा जिसने तुम्हें आज भेजा है, जिसने तुम्हें आज भेजा है। मैं जब भी परेशान होऊंगा, जब भी मुझे तकलीफ होगी, जब भी मुझे दुख होगा, मैं अपने रब की बारगाह में दुआ करूंगा, वो मेरे लिए असबाब बनाएगा। तो मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, जब हम दुआ मांगते हैं ना, तो अल्लाह ताला के बारे में यही अकीदा और ईमान हमारे दिलों दिमाग में शऊरी या लाशऊरी तौर पर मौजूद होता है, जो अल्फाज और कैफियात की सूरत में दुआ के सांचे में ढल जाता है। बाज देखे दुआ करेंगे तो बिल्कुल डूब जाएंगे, और बाज दुआ करेंगे तो इधर उधर आते होंगे, कुछ ख्याल कहीं और घूम रहे होंगे। तो इस हिकमत को सामने रखकर गौर कर लें कि जब दुआ इस कदर अजीम अकीदे का इजहार है, तो क्यों ना आला दर्जे की इबादत बल्कि इबादत का मगज करार पाए। दुआ इबादत का मगज है। इस हवाले से आइए चंद और दुआ के फजाइल के मुतालिक अहदीस सुनते हैं। एक हदीस में है, अल्लाह ताला के नजदीक कोई चीज दुआ से बुजुर्गों बरतर नहीं। नंबर दो, दुआ मुसीबतों बला को उतरने नहीं देती। दुआ मुसलमानों का हथियार, दीन का सुतून और आसमान और जमीन का नूर है। दुआ करने से गुनाह मुआफ होते हैं। अल्लाह ताला दुआ करने वाले के साथ होता है। जो बला उतर चुकी और जो नहीं उतरी, दुआ उनसे नफा देती है। एक हदीस में कि दुआ रहमत की चाबी है, दुआ कजा को टाल देती है, दुआ बला को टाल देती है। जिसे दुआ करने की तौफीक दी गई, उसके लिए रहमत के दरवाजे खोल दिए गए। मुफस्सिरीन ने इसके अलावा भी और कई फजाइल बयान किए हैं। तो मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, दुआ करनी है हमें, तो दुआ करने से पहले अच्छी अच्छी नीयतें कर लें। जाहिर इतनी जो फजाइल सुने, तो ये भी एक जहन हमें शुरू से ही दावत इस्लामी के मदनी माहौल में मिलता है कि किसी भी अमल खैर का जो सवाब है वो बगैर अच्छी नीयत के नहीं मिलेगा। तो दुआ क्यों करेंगे भाई, अल्लाह की रिजा कमाने और सवाब कमाने के लिए दुआ करूंगा। और बाद वक्त होता है, नमाज होती है, इमाम साहब ने सलाम फेरा और यहां से ठक करके उठ के चले गए, और दुआ में शामिल हो। और अल्हम्दुलिल्लाह मसाजिद अहले सुन्नत में तो मामूल होता है कि दूसरी भी दुआ होती है, दुआ सानी जिसको कहा जाता है, उसमें भी शिरकत करें। जब जब मौका हो, जहां खासकर मजमा हो, जमात के साथ जो नमाज पढ़ते हैं उनके लिए तो मौका होता है कि मस्जिद में और दीगर नमाजी भी होते हैं, इतने सारे हाथ उठते हैं, ना जाने किसके हाथ रब की बारगाह में कबूल हो जाए, हमारा बेड़ा पार हो जाए। इतने लोग आमीन कहते हैं, ना जाने किसकी आमीन रब की बारगाह में मकबूल हो जाए, हम सबका बेड़ा पार हो जाए। तो बहरहाल मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, दुआ में अल्फाज, बेहतरीन अल्फाज का चुनाव, ये बंदे को मुसीबतों परेशानी से निजात दिला सकता है। और गैर मोहताज अल्फाज ये बंदे को आजमाइश में मुबतला करते हैं। यानी होता ना कि हमें वो एक भांड ही नहीं है, ढंग ही नहीं है कि मांग क्या रहे। किताबों में लिखा है कि बनी इसराइल में बसूस नामी एक शख्स था, उसे हुक्म हुआ कि तेरी तीन दुआएं कबूल होंगी। अब उसने दुआ की कि मेरी बीवी ये बनी इसराइल की सबसे खूबसूरत औरत बन जाए। अब उसकी बीवी बनी इसराइल की सबसे खूबसूरत औरत बन गई। मगर वो तो क्या खूबसूरत हुई, अब इसने इसको कहां पसंद आएगा ये, तो गुरूर में मुबतला हो गई, शौहर की नाफरमान हो गई। अब ये बड़ा परेशान हो गया कि ये क्या हुआ, मैं तो दुआ की थी मेरी बीवी खूबसूरत हो जाए, अब ये खूबसूरत क्या हुई, मैं ही अच्छा नहीं लगता हूं। तो तंग आकर उसने, उस मसूस नामी शख्स ने दुआ की कि ये भौंकने वाली कुतिया बन जाए, ये भी फौरन कबूल हो गई और वो कुतिया बन गई। अब मसूस के बेटों ने अपनी मां की हालत देखी, अरे तो बाद से सिफारिश की, तो उसने दुआ की कि या अल्लाह इसे पहली वाली शक्लो सूरत अता कर दे। ये दुआ भी कबूल हुई और उसे पहले जैसी सूरत अता कर दी गई, मगर क्या हुआ कि तीन जो दुआएं इसको मिली थी वो उसने जाया कर दी। तो उलमा किराम ने दुआ के चंद आदाब बयान किए, अल्लाह हम सबको तौफीक दे। अरे अगर कहीं पर वो कहते ना कि अगर किसी अफसर के पास जाना हो, एक काम निकलवाना है, आप बताएं कि वक्त से पहले जाएंगे, तैयार श्यार होकर जाएंगे, हैं? और कैसी लजाजत होगी कि सर सर हैं? कैसी लजाजत होती है। तो ये दुआ जो है जिसके बारे में फरमाया गया कि इबादत का मकसद है, तो उलमा फरमाते हैं कि जब भी दुआ करे बातहारत हो, किबला की जानिब रुख हो, मुकम्मल तवज्जो के साथ दुआ करें। दुआ के अव्वल आखिर नबी पाक अली सलातो सलाम पर दुरूद पढ़े, तो हाथ जो है आसमान की तरफ उठाए और अपनी दुआ में मुसलमानों को भी शामिल करें। बल्कि याद तक अमीर अली सुन्नत ने फरमाया कि जो अपने मुसलमान भाई के लिए दुआ करता है तो उसके लिए एक नेकी लिखी जाती है। तो एक दुआ तालीम फरमाइए, जो आपने जो दावत इस्लामी के होने वाले दर्स में शिरकत करते हैं तो वहां दुआ होती है, या अल्लाह मेरी, मेरे माँ बाप की और सारी उम्मत की मगफरत फरमा। तो यूं गोया दुआ करने वाला जो है वो अरबों खरबों नेकियां जो है वो हासिल कर लेता है। तो कोशिश करें हर नमाज के बाद ये दुआ हो जाए कि या अल्लाह मेरी, मेरे माँ बाप की और सारी उम्मत की मगफरत फरमा। क्योंकि उलमा ने यह भी लिखा है कि जो अपने माँ बाप के लिए मगफरत की दुआ नहीं करता उसका रिस्क रोक लिया जाता है। अब हम सोचें कि हम अपने माँ बाप के लिए दुआ करते हैं तो हर नमाज के बाद अल्लाह तौफीक दे, तो हर नमाज के बाद दुआ करें। इसी तरह कबूलियात दुआ के लम्हात भी उलमा ने लिखे, मसलन जुमा के दिन खुतबे के वक्त बारिश बरसते हुए, इफ्तार के वक्त, रात के तिहाई पहर और खत्म कुरान की मजलिस वगैरह का लिहाज करें। और भी कई हैं, अल्लाह प्यारा प्यारा काबा दिखाए। तो उलमा ने लिखा है कि जब काबे पर पहली नजर पड़ती है तो दुआ कबूल होती है। अब अमीर अहले सुन्नत से कोई मिलने आया कि मैं उमरे पे जा रहा हूं या हज पे जा रहा हूं, तो अमीर अहले सुन्नत ने तालीम फरमाई कि जब काबे पर नजर पड़े तो दुआ करना कि या अल्लाह मैं जब भी दुआ करूं तो मेरी दुआ कबूल कर लेना। अल्हम्दुलिल्लाह, तो ये मौके होते हैं। इसी तरह जब दुआ मांगे तो दुआ में हाथ उठाने के भी आदाब हैं। बाज लोग यूं दुआ कर रहे हैं, अब ये हाथ यूं आपस में जुड़े हुए हैं, नाखूनों से बाजों का खेल रहे हैं, ये नहीं। दुआ में दोनों हाथों में फासला हो और हथेलियों का जो रुख है वो आसमान की जानिब हो, कि दुआ का किबला आसमान है। चार तरीके बयान किए जाते हैं, एक तो सीने की सीध में रखे, या कंधों की सीध में, या चेहरे की सीध में, या इतने बुलंद हो जाए कि बगल की सफेदी नजर आए। चारों सूरतों में हथेलियों का रुख जो है वो आसमान की जानिब रखे। और इसी तरह दोनों हाथों में फासला भी हो, ये भी दुआ की आदाब में से भी है। इसी तरह दुआ करने वालों को ये भी इल्म होना चाहिए कि अल्लाह करीम की बारगाह से क्या मांगना है, किस तरह मांगना है। तो बसा औकात ममनू और नाजायज चीजों की दुआ मांगी जाती है और ऐसे अल्फाज भी इस्तेमाल किए जाते हैं जो नहीं करने चाहिए। जैसा कि प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक दुआ मांगने वाले शख्स को यह कहते सुना कि इलाही मैं तुझसे सब्र मांगता हूं, फरमाए तू आफत मांग रहा है, अल्लाह से आफियत मांग। इस हदीस पाक के तहत मशहूर मुफस्सिर हकीमुल उम्मत मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाह ताला ने फरमाते हैं कि मालूम हुआ کہ دعا کے الفاظ بھی اچھے چاہیے اور نیت بھی اعلیٰ، وہاں لفظ کے ساتھ نیت بھی دیکھی جاتی ہے۔ حضرت سیدنا امام محمد بن ادریس شافعی رحمت اللہ تعالی علیہ نے ایک بیماری میں یوں دعا کی، یا اللہ اگر تیری رضا اسی میں ہے تو اس بیماری میں اضافہ کر دے۔ یہ دعا سن کر آپ رحمت اللہ تعالی علیہ کے استاد حضرت امام مسلم بن خالد زنجی رحمت اللہ تعالی نے فرمایا کہ اے محمد رک جاؤ، اللہ پاک سے صحت کا سوال کرو، میں اور تم آزمائش یعنی برداشت کرنے والے لوگوں میں سے نہیں ہیں۔ آزمائش، ایک بزرگ دعا کرتے تھے کہ یا اللہ ایمان پر موت عطا فرما، ایمان پر موت عطا فرما۔ وہ جل کر ان کا انتقال ہو گیا، کسی نے خواب میں دیکھا اور کہا کہ آپ جل کر انتقال کیا، آپ تو ہمیشہ دعا کیا کرتے تھے۔ تو آپ نے فرمایا کہ میں دعا تو کرتا تھا کہ یا اللہ میرا ایمان سلامت رکھ، الحمدللہ میرا ایمان سلامت رہا، اگر میں عافیت کا بھی سوال کرتا تو ہو سکتا تھا کہ میں اس آزمائش میں مبتلا نہ ہوتا۔ تو دعا کیا کرنی چاہیے، یا اللہ ہمیں ایمان اور عافیت پر موت عطا فرما۔ تو الفاظ کا چناؤ کیسے دعا کرنی چاہیے، ایک بڑا پیارا رسالہ مکتبۃ المدینہ نے شائع کیا اور اس رسالے کا جو نام ہے وہ ہے آداب دعا۔ اس میں امیر اہل سنت نے مختلف مواقع پر جو دعا مانگی ہے اس دعا کا تحریری مدنی گلدستہ بھی ہے، تو اس رسالے کو پڑھیے اور اس میں سے آداب سیکھیے۔ بعض اوقات انسان کو مصیبتیں ہوتی ہیں، پریشانیاں ہوتی ہیں، تکلیفیں آتی ہیں تو مرنے کی دعا کرتا ہے، تو یہ رنج و مصیبت سے گھبرا کر اپنے مرنے کی دعا نہیں کرنی چاہیے کہ مسلمان کی زندگی اس کے حق میں غنیمت ہے۔ البتہ یوں دعا کی جا سکتی ہے کہ خدایا مجھے زندہ رکھ جب تک زندگی میرے حق میں بہتر ہے، اور مجھے وفات دے جس وقت موت میرے حق میں بہتر ہو۔ یہ دعا نہیں کر سکتے کہ اللہ اب تو مصائب و آلام نے کمر توڑ ڈالی، صبر کا پیمانہ بھی جواب دے گیا، لہذا اے مولا میں موت دے کر اس تکلیف سے چھٹکارا دے دے۔ نہیں، اللہ تعالی سے عافیت طلب کریں۔ تو بہرحال میرے میٹھے میٹھے اور پیارے پیارے اسلامی بھائیوں، اسی طرح بعض جو لوگ بد دعا دیتے ہیں، یہ بد دعا بھی نہیں دینی چاہیے۔ یہ بد دعا تو ہرگز نہیں دے کہ تو کافر ہو جائے، کہ بعض علماء کے نزدیک ایسی دعا مانگنا کفر ہے، اور تحقیق یہ ہے کہ اگر کفر کو اچھا یا اسلام کو برا جان کر کہیں تو بے شک کفر ہے، ورنہ بڑا گناہ ہے کہ مسلمان کی بدخواہی یعنی برا چاہنا حرام ہے۔ خصوصاً یہ بدخواہی کہ فلاں کا ایمان برباد ہو جائے، یہ سب سے بڑھ کر بدخواہی ہے۔ اسی طرح کسی مسلمان پر لعنت نہ کرے، اسے مردود و ملعون لعنت کیا گیا نہ کہے، اور جس کافر کا کفر پر مرنا یقینی نہیں اس پر بھی نام لے کر لعنت نہ کرے۔ اور اسی طرح مچھر، ہوا، جمادات یعنی بے جان چیزوں، پتھر، لوہا، حیوانات پر لعنت ممنوع ہے، البتہ بچھو وغیرہ پر حدیث پاک میں لعنت آئی ہے۔ کسی مسلمان کو یہ بد دعا نہ دے کہ تجھ پر خدا کا غضب نازل ہو، تو بھاڑ، یہ بھاڑ جو لفظ ہے نا ہمارے یہاں بہت مشہور ہے، تو بھاڑ میں جائے۔ یہ بھاڑ کیا ہے؟ بھاڑ جو ہے یہ آگ یا دوزخ میں داخل، تو بھاڑ میں جائے یعنی تو دوزخ میں داخل ہو۔ یہ بد دعا بھی نہیں دینی چاہیے کہ حدیث پاک میں اس کے متعلق منع فرمایا گیا۔ تو بہرحال میرے میٹھے میٹھے اور پیارے پیارے اسلامی بھائیوں، دعا عبادت کا مغز ہے، اور ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے اپنی امت کو بہت ساری دعائیں تعلیم فرمائی ہیں۔ صبح اٹھتے وقت بھی دعا، گھر سے نکلتے وقت کی دعا، کھانا کھانے سے پہلے کی دعا، کھانا کھانے کے بعد کی دعا، یہ دودھ پینے کے بعد کی دعا، آئینے میں اپنا چہرہ دیکھا تو دعا، کسی مسلمان کو مسکراتا دیکھا تو دعا، بازار میں داخل ہوئے تو دعا، ستارے دیکھے تو دعا، چاند دیکھ کر پڑھنے کی دعا، مطلب یہ دعائیں کتابوں میں مذکور ہیں، لیکن وہی بات، ٹائم کہاں سے نکالیں؟ ہمیں مطالعے کا ٹائم نہیں۔ الحمدللہ دعوت اسلامی کے ویب سائٹ www.dawataislami.net پر کتابوں کا خزانہ ہے، 1200 سے زیادہ کتابیں اس پر موجود ہیں، 36 زبانوں میں، مختلف زبانوں میں اس کے ٹرانسلیشن کی ہوئی کتابیں، رسالے بھی موجود ہیں۔ تو آپ ان کا مطالعہ کریں. اور خاص کر دعاؤں کا اگر شوق بڑھانا ہے تو ایک بڑا پیارا مدنی پن سورہ یہ ہر گھر میں ہونا چاہیے. یہ کتاب پڑھ لیں, اس میں دعائیں بھی لکھی ہیں, مختلف اوقات میں دعا پڑھنے کے آداب بھی لکھے ہیں. تو بہرحال ہمارے پیارے نبی صلی اللہ علیہ وسلم نے جو دعائیں منتخب فرمائیں, ایک جامع دعا یہ بھی ہو سکتی ہے کہ اے اللہ مجھے ایمان و تقوی, صحت و عافیت, خوشیوں خوشحالیوں والی لمبی زندگی عطا فرما, جان مال عزت اہل خانہ کے حوالے سے برے وقت اور آزمائش سے محفوظ فرما, عافیت کے ساتھ ایمان پر خاتمہ, نظام آسانی, قبر و جہنم کے عذاب سے حفاظت, محشر کی گھبراہٹ سے امن, جنت الفردوس میں بے حساب داخلہ عطا فرما. یہ سب دعائیں میرے ماں باپ بیوی بچوں بہن بھائیوں کے حق میں قبول فرما. یعنی امیر علیہ سنت کو دیکھا ہے, ماشاءاللہ اللہ تعالیٰ نے ان کو بڑی حکمت عطا فرمائی. کوئی آ کر کوئی دعا کے لیے کہتا ہے میرے لیے دعا کرے, اللہ تعالیٰ آپ پر رحمت کی نظر فرمائے. میرے ماں باپ کے لیے دعا کریں, اللہ تعالیٰ آپ کے ماں باپ پر رحمت کی نظر فرمائے. ہمارے خاندان کے لیے دعا فرمائے, اللہ تعالیٰ آپ کے سارے خاندان پر رحمت کی نظر فرمائے. تو جو بھی مشکلات, بعض اوقات ایسا بھی ہوتا ہے کہ جب پرچیاں دیتے ہیں نا لوگ دعاؤں کے لیے یا کسی سے کہتے ہیں تو اس میں اپنے گھر کا تذکرہ کرتے ہیں, یہ بھی درست نہیں ہے, یہ بھی درست نہیں ہے. میرے بچوں کے لیے دعا کریں, بڑی نافرمانی کرتے ہیں, بڑی لڑائی کرتے ہیں. اب آپ بتائیں اپنے بچوں کی اس طرح کمپلین کریں, بلکہ بعض تو ملانے آتے ہیں کہ یہ میرے بیٹا ہے اس کے لیے دعا کرو, ماں سے بہت جھگڑا کرتا ہے یہ. اب آپ بتائیں کہ وہ بیٹے کا سامنے یہ کہنا کیسا. اسی طرح گھر میں اگر کوئی کمزور بات ہوتی ہے تو وہ بات بھی لکھ کر دیتے کہ میری بہن کا یہ اس طرح کا معاملہ ہو گیا ہے, آپ دعا کریں. یہ لکھ کر اس طرح نہیں دینا چاہیے. تو گھر میں ہمارے آزمائش ہے, ہمارے گھر میں بھائی بہنوں کی بڑی لڑائیاں ہو رہی ہیں, آپ دعا کریں. یہ نہیں لکھے دینا چاہیے. کسی کے گھر میں لڑائیاں ہیں, گھر میں نا اتفاقی, آپ دعا فرما دیں. تو اللہ تعالی ہم سب پر رحمت کی نظر فرمائے, ہمارے اہل و عیال پر رحمت کی نظر فرمائے. اور جس طرح میں نے عرض کیا کہ دعا کے لیے جلدی نہیں بچانی چاہیے, یہ بھی ایک اہم ادب ہے. اور اس طرف بھی بسا اوقات ہماری توجہ نہیں ہوتی, اگر دعا قبول نہیں ہوتی تو گلے شکوے کرتے ہیں اور شکوا شکایت کرتے ہیں کہ اتنے عرصے سے دعا مانگ رہا ہوں, دعا قبول نہیں ہوتی. حضرت یحییٰ بن سعید بن قطان رحمت اللہ تعالی علیہ نے اللہ عز و جل کو خواب میں دیکھا, عرض کی, الہی میں اکثر دعا کرتا ہوں اور تو قبول نہیں فرماتا. حکم ہوا کہ اے یحییٰ میں تیری آواز کو پسند کرتا ہوں, اس واسطے تیری دعا کی قبولیت میں تاخیر کرتا ہوں. تو جلدی نہیں مچانی چاہیے. کہ حدیث شریف میں ہے کہ خدا تعالیٰ تین آدمیوں کی دعا قبول نہیں فرماتا, ایک وہ کہ گناہ کی دعا مانگے, دوسرا ایسی بات چاہے کہ قطع رحم ہو, رشتہ داری ٹوٹے, اور تیسرا وہ کہ قبول میں جلدی کرے کہ میں نے دعا مانگی اب تک قبول نہیں ہوئی. تو بہرحال دعا کی قبولیت میں جلدی نہیں کرنی چاہیے. اور خاص کر والدین اپنی اولاد کو دعاؤں سے نوازیں, ان کے لیے دعائے خیر ہی کیا کریں, کیونکہ فی زمانہ صحبتیں ایسی عجیب و غریب ہو گئی کہ ماں باپ کا بھی خیال رکھا نہیں جاتا. اور ماں باپ کو جب کبھی تکلیف یا دکھ پہنچتا ہے تو ظاہر ہے دل میں رنج تو ہوتا ہی ہے, لیکن ایسے موقع پر بھی ماں باپ کو اپنے بچوں پر شفقت ہی کرنی چاہیے, بد دعا نہ کریں. اور خاص کر میں ان سے عرض کروں گا کہ جن کے ماں باپ حیات ہیں وہ اپنے ماں باپ کی دعا لیں. ماں کی دعا کا اثر کیسا ہوتا ہے, دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کی ایک بڑی پیاری کتاب ہے عیون الحکایات, اس میں سے میں ایک آپ کو واقعہ سناتا ہوں. حضرت سیدنا عبد الرحمن بن احمد رحمت اللہ تعالی علیہ اپنے والد سے روایت کرتے ہیں کہ ایک مرتبہ ایک بوڑھی عورت حضرت سیدنا بقی بن مخلد رحمت اللہ تعالی علیہ کی بارگاہ میں حاضر ہوئی اور بڑے غمگین انداز میں عرض گزار ہوئی کہ حضور میرے جوان بیٹے کو رومیوں نے قید کر لیا ہے اور وہ زنجیروں میں جکڑا ہوا ان کے ظلم و ستم کا نشانہ بن رہا ہے. میرے پاس اتنی رقم نہیں کہ میں فدیہ دے کر اسے آزاد کراؤں, मेरी मिल्कियत में सिर्फ एक छोटा सा घर है जिसे मैं बेच नहीं सकती। अपने लखते जिगर की जुदाई के गम में मेरी रातों की नींद उड़ गई है। मुझे एक पल सुकून मुयस्सर नहीं, मेरे हाल पर रहम कीजिए। अगर आप किसी साहिब हैसियत से कह देंगे तो फिदिया देकर मेरे बेटे को आजाद करा देगा और इस तरह मुझे करार नसीब होगा। उस बूढ़ी मां की ये ममता भरी बातें सुनकर आपने उसे तसल्ली दी और फरमाया कि मोहतरमा, अल्लाह पर भरोसा रखो, वो जरूर करम फरमाएगा। मैं आपके मामले को हल करने की कोशिश करता हूं, आप बेफिक्र हो जाएं। जब दुखियारी मां ने ढारस बंधाने वाली बातें सुनी तो दुआएं देती हुई वहां से रवाना हो गई। रावी कहते हैं जब वो बुढ़िया चली गई तो आप सर झुकाकर बैठ गए और मुबारक होंठों को जुम्बिश हुई, कुछ पढ़ने लगे लेकिन आवाज कोई समझ ना सका। आप काफी देर तक इसी तरह बैठे रहे। कुछ अरसे के बाद वो बूढ़ी औरत अपने जवान बेटे के साथ आपकी खिदमत में हाजिर हुई और आपको दुआएं दे रही थी, शुक्रिया अदा कर रही थी। फिर कहने लगी, क्या हुजूर, आपकी बरकत से मेरे बेटे को अल्लाह ने कैद से रिहाई अता फरमाई। इसका वाकया बड़ा अजीब है। तो उस नौजवान से कहा, वाकया सुनाओ। तो नौजवान कहने लगा कि जब मुझे रूमियों ने कैद कर लिया तो उन्होंने मुझे चंद और कैदियों के साथ शामिल कर लिया। वो हमसे बहुत ज्यादा मुशक्कत वाला काम करवाते। फिर हम चंद कैदियों को एक बड़े शाही अहदेदार के पास भेज दिया। उसकी मिल्कियत में बहुत सारे बागात थे। उसने हमारे पांव में बेड़ियां डाली और सिपाही की निगरानी में बागात और खेतों में काम करवाता था। हम सारा दिन जंजीरों में जकड़े जानवरों की तरह काम करते थे। शाम को आते तो कैदखाने में डाल दिया जाता। इसी तरह मशक्कतें बर्दाश्त कर रहे थे। एक दिन ऐसा हुआ कि जब शाम को हमें वापस कैद खाने लाया जाने लगा तो यकायक मेरे पांव में जो बंधी हुई बेड़ियां थी वो कटकर गिर पड़ी। सिपाहियों की तरफ को जब पता चला तो दौड़े दौड़े आए और चीखते हुए कहने लगे कि तूने बेड़ियां क्यों तोड़ डाली। मैं कहा, मैंने बेड़ियां तोड़ी नहीं, तो खुद ब खुद टूट गई। मैंने तो हाथ भी नहीं लगाया। यकीन नहीं तो सिपाहियों से पूछ लो। चुनाचे उन्होंने फौरन लोहार को बुलाया और कहा कि इस नौजवान के लिए ज्यादा मजबूत बेड़ियां बनाओ। उन्होंने पहले से ज्यादा मजबूत बेड़ियां बनाई और मुझे पहना दी। अभी इन बेड़ियों को पहनकर चंद कदम चला था कि फिर कटकर गिर पड़ी। ये मंजर देखकर सब हैरान हो गए। बाहम मशवरा किया, एक राहिब को बुलाया, उसे सारी सूरत हाल बताई। राहिब ने सारी गुफ्तगू सुनकर मुझसे पूछा कि नौजवान, क्या तुम्हारी वालदा जिंदा है? तो मैंने कहा, हां अल्हम्दुलिल्लाह मेरी मां जिंदा है। तो राहिब मेरी बात सुनकर लोगों की तरफ मुतवज्जे हुआ और कहने लगा कि इस नौजवान की वालदा ने इसके लिए दुआ की है, इसकी दुआओं ने इस नौजवान को हिसार में ले रखा है, अल्लाह ने इसकी मां की दुआ कबूल फरमाई है, अब चाहे तुम जितनी भी बड़ी मजबूत जंजीरें बांध लो ये कैद नहीं रह सकता क्योंकि इसको इसकी मां की दुआ है। बेहतर यही है कि इसे आजाद करा दो कि जिसके साथ मां की दुआएं हों उसका कोई कुछ नहीं बिगाड़ सकता। राय सुनकर उन्होंने मुझे आजाद कर दिया। जब उस नौजवान से वो दिन और वक्त पूछा गया कि बेड़ियां कटी कब थी पहली मरतबा, तो वो वही दिन और वक्त था जब वो बुढ़िया हजरत बकी बिन मखलद अले रहमा की बारगाह में हाजिर हुई और उसने दुआ की, अर्ज की। तो मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, मां बाप की दुआओं में तो बड़ा असर होता है, बहुत असर होता है। बल्कि इसी तरह का एक और वाकया भी सूरह तलाक की एक आयत की तफसीर में लिखा है कि हजरत सैयदना औफ बिन मालिक रदी अल्लाह तआला अन्हु के फर्जंद अर्जुमन को मुशरिकीन ने कैद कर लिया और सैयदना औफ बिन मालिक जो है वो नबी पाक अलैहिस्सलाम की खिदमत में हाजिर हुए। अपने बेटे की कैद के मुतालिक अर्ज किया और ये बताया कि आजकल हम बड़ी तकलीफ में, तंग दस्ती में जिंदगी गुजार रहे हैं। तो प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अल्लाह अज़्ज़ा वजल से डरो, सब्र करो, اور لا حول ولا قوة الا باللہ العلی العظیم، یہ کثرت سے پڑھتے رہو. یہ سن کر عوف بن مالک رضی اللہ تعالیٰ عنہ گھر تشریف لے آئے. آپ رضی اللہ تعالیٰ عنہ کی زوجہ محترمہ اپنے بیٹے کی قید سے بڑی پریشان تھی. جب آپ نے آ کر آقا صلی اللہ علیہ وسلم کا ارشاد سنایا کہ لا حول ولا قوت الا باللہ العلی العظیم کی کثرت کرنی ہے، تو دونوں نے لا حول شریف پڑھنا شروع کر دیا. ابھی تھوڑی دیر ہوئی، کسی نے دروازے پر دستک دی. جب باہر جا کر دیکھا تو آپ کا بیٹا موجود تھا اور اس کے ساتھ کافروں کی 4000 بکریاں بھی ساتھ تھیں. ان کے بیٹے نے بتایا کہ دشمنوں نے مجھے قید کر لیا اور مجھ سے بکریاں چروانے لگے. آج میں نے دشمن کو غافل پایا تو ان کی بکریاں لے کر میں آ گیا، بھاگ آیا ہوں. انہیں میرے بھاگنے کی خبر بھی نہیں ہوئی. تو اپنے بیٹے کو پاس دیکھ کر آپ رضی اللہ تعالیٰ عنہ بہت خوش ہوئے اور سرکار علیہ الصلوۃ والسلام کی بارگاہ میں حاضر ہو کر عرض کی، میرا بیٹا دشمن کی قید سے بھاگ آیا ہے، ان کی 4000 بکریاں بھی ساتھ لایا ہے، کیا یہ بکریاں ہمارے لیے حلال ہیں؟ تو نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کہ ہاں، تمہارے لیے حلال ہیں. اس وقت سورہ طلاق کی یہ آیت مبارکہ نازل ہوئی، وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ وَمَن يَتَوَكَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ إِنَّ اللَّهَ بَالِغُ عَمْرِي قَدْ جَعَلَ اللَّهُ لِكُلِّ شَيْءٍ قَدْرًا. اور جو اللہ سے ڈرے، اللہ اس کے لیے نجات کی راہ نکال دے گا اور اسے وہاں سے روزی دے گا جہاں اس کا گمان نہ ہوا، اور جو اللہ پر بھروسہ کرے تو وہ اسے کافی ہے، بے شک اللہ اپنا کام پورا کرنے والا ہے، بے شک اللہ نے ہر چیز کا ایک اندازہ رکھا ہے. تو یہ آیتیں سورہ طلاق کی دوسری اور تیسری آیت، اس کے بارے میں علماء فرماتے ہیں یہ آیتیں بڑی ہی بابرکت اور عظمت والی ہیں. اس کے متعلق سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جو شخص اس آیت کو پڑھے، سورہ طلاق پارا نمبر 28 سورہ طلاق آیت نمبر 2 اور 3، اس کے بارے میں فرمایا کہ جو شخص اس آیت کو پڑھے، اللہ تعالیٰ اس کے لیے شبہات دنیا، غمرات موت اور بروز قیامت سختیوں سے خلاصی کی راہ نکالے گا. اور اس آیت کی نسبت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، میرے علم میں ایک ایسی آیت ہے جسے لوگ محفوظ کر لیں تو ان کی ہر ضرورت و حاجت کے لیے کافی ہے. تو یہ آیت مبارکہ سورہ طلاق آیت نمبر 2 اور 3 یہ نہایت مجرب ہے. جسے کوئی پریشانی ہو، دنیاوی تکالیف کا سامنا ہو، فکر معاش دامن گیر ہو، دشمن کا خوف ہو یا دشمن کی قید میں ہو، تو اس آیت کو کامل یقین کے ساتھ پڑھے، انشاءاللہ تمام پریشانیوں سے نجات حاصل ہو جائے گی، خوشحالی اور فراخی حاصل ہوگی. اس کے علاوہ اخروی نجات کے لیے آیت مبارکہ بہت مفید ہے، چنانچہ اس کا ورد کرتے رہنا چاہیے. اللہ عز و جل ہمیں عمل کی توفیق عطا فرمائے. تو بہرحال میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں، ان واقعات سے ہم کو غور کر لینا چاہیے کہ دعا میں کتنی تاثیر ہوتی ہے. تو جب بھی موقع ملے دعا سے غفلت نہیں کریں، نماز پڑھنے بھی آئیں تو بیٹھے رہیں، دعا کا موقع ملتا ہے، اجتماعی طور پر دعاؤں کا اہتمام ہوتا ہے. دعوت اسلامی کے ہفتہ وار اجتماع میں جب تشریف لائیں تو اجتماعی دعا کا سلسلہ ہوتا ہے، اسی طرح ہفتہ وار مدنی مذاکرہ اس کا جو سلسلہ ہوتا ہے، الحمدللہ اس میں بھی دعا کا سلسلہ، بلکہ اس میں تو خصوصیت کے ساتھ امیر اہل سنت عیسیٰ علیہ ثواب کا اہتمام فرماتے ہیں. تو بہرحال ان دعاؤں میں شرکت کریں. اور بھی کئی موقع ہوتے ہیں دعوت اسلامی کے تحت، تو اجتماع منعقد کیے جاتے ہیں. اسلامی بہنوں کے بدھ کو علاقائی سطح پر اجتماع ہوتے ہیں، گھروں سے اسلامی بہنوں کو بھیجیں تاکہ وہ بھی اس طرح دعاؤں میں شرکت کریں. اسی طرح اسلامی بہنوں کا اتوار کا اجتماع ہوتا ہے جو مدنی چینل پر براہ راست ظہر کے بعد تقریباً 2:15 بجے یہ بیان ہوتا ہے، اس کے بعد ان کے لیے دعا بھی ہوتی ہے. تو اس طرح سے موقع بموقع دعاؤں میں شرکت کریں، خود بھی دعا سیکھیں، کہ دعا کس کس طرح کرنی چاہیے اور جیسے میں نے کتابوں کا بھی عرض کیا اس کے بارے میں بھی پڑھے. تو اللہ تعالیٰ ہم سب کو برکت عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ تعالیٰ علیہ وسلم.